यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक 2081 बहुमतले पारित। बजेट तुलनात्मक रूपमा सन्तुलित र नतिजामूलक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाल चीन कूटनैतिक परामर्श संयन्त्रको 16 बैठकमा द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल। सर्वोच्च अदालतद्वारा कोशी सरकार गठन विरूद्ध परेको रिट खारेज। विकिलिक्सका संस्थापक जुलियन असान्ज 5 वर्षपछि बेलायतको जेलबाट रिहा। र भारतको गोवामा सम्पन्न 7 एसिया कप खुल्ला अन्तर्राष्ट्रिय ताइक्वान्डो प्रतियोगितामा नेपाल 5 स्वर्णसहित 7 पदक जित्न सफल।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक 2081 बहुमतले पारित भएको छ। बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक 2081 पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो। बैठकले विनियोजन विधेयक 2081 अन्तर्गत विनियोजित शीर्षकमाथि सांसदहरूले राख्नु भएको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। बैठकले आर्थिक विधेयक 2081, राष्ट्रिय ऋण उठाउने विधेयक 2081 तथा भन्सार महसुल सम्बन्धी विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको छ। यस्तै आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको छ। यसअघि आर्थिक वर्ष 2081-82 को विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रूपमा सन्तुलित समन्यायिक र नतिजामूलक भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्रतर विकास मार्फत आर्थिक सामाजिक भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले संविधान बमोजिम तीव्र आर्थिक वृद्धि र सन्तुलित तथा दिगो विकासका लागि दूरगामी सोच सहितको विकास योजनाको तर्जुमा र कार्यान्वयनमा सहजीकरण एवं अनुगमन तथा मूल्यांकन गरी अनुसन्धान र विश्लेषणका आधारमा आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले शासकीय व्यवस्थालाई जनमुखी जवाफदेही जनउत्तरदायी र नतिजामुखी बनाउन सरकारले काम गर्दै आएको बताउनुभयो।
सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित समन्यायिक र नतिजामूलक छ। बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्र विकास मार्फत आर्थिक सामाजिक भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन सामाजिक न्याय र समृद्धि हासिल गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने उद्देश्य लिएको छ। सोही अनुरूप स्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली मधेस सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रूपान्तरणकारी ठूला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको छ। प्रदेशगत विनियोजनको तथ्याङ्क हेर्दा कर्णाली मधेस प्रदेश लगायतका भौगोलिक क्षेत्रहरूमा तुलनात्मक रूपमा पर्याप्त बजेट विनियोजन गर्न जोड दिइएको छ।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको भूमिका थप सुदृढ बनाउन मातहतका निकायहरूको बजेट तर्जुमा गरिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्य सम्पादनका लागि आवश्यक कर्मचारी विज्ञ लगायत दैनिक कार्य सञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री प्रचण्डले गत वर्ष प्रतिबद्धता व्यक्त गरेका सबै विषयहरू पूरा गर्न नसकेकोमा दुःख व्यक्त गर्दै बजेट तर्जुमा प्रक्रियामा अपेक्षित रूपान्तरण हुन नसकेको भए पनि यसका लागि कोशिश जारी राख्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अन्तर्गतका निकायहरूसँग सम्बन्धित विनियोजन शीर्षकमाथि सांसदहरूले उठाउनुभएका प्रश्नहरूको सम्बन्धमा जवाफ दिनुभएको थियो। यस्तै विनियोजन विधेयक 2081 अन्तर्गत परराष्ट्र मन्त्रालयका विविध शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मुलुकको सर्वोपरि हित हुने गरी विदेश स्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको जानकारी गराउनुभयो। प्रधानमन्त्री प्रचण्डले राहदानी सेवालाई थप छिटो छरितो र सेवाग्राही मैत्री तुल्याइरहेको उल्लेख गर्दै राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन दुई देशबीचको समझदारीबाटै सुल्झने पहल भइरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ़ र स्पष्ट रहेको पनि बताउनुभयो।
लिपुलेकको विषयमा जसरी भारत र चीनको सम्झौता भएको छ दुई वर्ष अगाडि, त्यो विषयमा हामी सबैको ध्यान आकर्षित भएको छ। लिपुलेकको बारेमा चाहिँ चर्चा गर्दा नेपाललाई अलग गरेर चर्चा गर्नु उचित पनि छैन, वस्तुगत पनि छैन। यो ध्यानाकर्षण हामीले चीन सरकारसँग पनि र भारत सरकारसँग पनि गराइएको छ र त्यस्ता ठाउँ जो त्रिपक्षीय सीमाको प्रश्न छ त्यसमा सबैको सहमति आवश्यक हुन्छ र लिपुलेखको बारेमा चीन र भारतले मात्रै सम्झौता गर्नु उचित भएन भन्ने कुरा हामीले प्रश्नसँग राखेका छौं।
प्रधानमन्त्री प्रचण्डले आफूले भारत भ्रमणका क्रममा नेपाल भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखिएको र सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले बीआरआईलाई अगाडि बढ़ाउने बारे अन्तिम काम भइरहेको र छिट्टै सहमति हुने जानकारी गराउनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकको शुरूमा सांसदहरूले रणनीतिक सड़कको निर्माणमा भइरहेको ढिलाई, मुलुकका विभिन्न भागमा बाढ़ी पहिरोले क्षति पुर्याएका सड़क र पुलको समयमा निर्माण हुन नसक्दा स्थानीयले खेप्नु परेको दुःख र किसानका लागि समयमा नै मलको व्यवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले 2015 सालदेखिका संसदको आन्तरिक अभिलेखलाई नागरिकले सजिलै अध्ययन गर्ने र हेर्न सक्ने व्यवस्था गर्न माग समेत गर्नुभयो। नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको 16 बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भएको छ। काठमाडौँमा भएको बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाल लगायत क्षेत्रमा सहयोग आदान प्रदान बारे छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिनुभयो। बैठकमा सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेश मन्त्री सुन बेइजुङ नेपालको 3 दिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौँ आइपुग्नु भएको थियो। यसैबीच 3 दिने नेपाल भ्रमणमा रहनुभएका सुनले हिजो नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ भने राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता समेत गर्नुहुने कार्यक्रम छ। उपविदेश मन्त्री सुन भ्रमण सम्पन्न गरी भोलि स्वदेश फर्कनुहुने कार्यक्रम छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भए मात्र सबै जात जाति र भाषा भाषीको अधिकार संरक्षण हुने बताउनु भएको छ। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै सभापति देउवाले सबै समुदाय एक भए मात्रै मुलुकका लागि योगदान गर्न सकिने बताउनुभयो। सभापति देउवाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायत संरचना आफू प्रधानमन्त्री भएकै बेला स्थापना भएको स्मरण गर्नुभयो। आदिवासी जनजातिको हक अधिकारसँगै भाषा संस्कृति संरक्षणमा पनि सबैको सहयोग रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो। सर्वोच्च अदालतले कोशी सरकार गठन विरूद्ध परेको रिट खारेज गरेको छ। अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासले कोशी सरकार विरूद्ध परेको रिट खारेज गरेको हो। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय विरूद्ध सर्वोच्च अदालतमा गत जेठ 25 गते रिट दायर गर्नुभएको थियो। जेठ 27 गते हेर्न नमिल्नेमा परेको सो रिट निवेदनमा सर्वोच्चले जेठ 31 गते यता हेर्दा हेर्दैमा राखेर सुनवाई गर्दै आएको र आज अन्तिम सुनवाईपछि अदालतले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीले निरन्तरता पाउनुहुने भएको छ। काठमाडौँमा रहेको कलंकी ट्रेड सेन्टरका व्यापारिक सट र हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट 13 करोड़ रूपियाँ भन्दा बढ़ी ठगी गर्ने 6 जना संचालक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलंकी स्थित ट्रेड सेन्टरका व्यापारिक सट र हस्तान्तरण गर्ने भनी 13 करोड़ 73 लाख रूपियाँ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा स्याङ्जाका 61 वर्षीय शान्तिरमण पंगेनी, काठमाडौँका 68 वर्षीय नरेन्द्र वज्राचार्य, 51 वर्षीय राजु महर्जन, ललितपुरका 62 वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पाका 53 वर्षीय निरञ्जन कुमार श्रेष्ठ र कास्कीका 59 वर्षीय चिरञ्जीवी पौडेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको ददीकोटका दिल्लीराज राउतको 2 करोड़ रूपियाँ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवलदारसहित 4 जनालाई पक्राउ गरेको छ। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरूङले सूचना मागकर्तामाथि आक्रमण बढ़ेको बताउनु भएको छ। असल शासन संरक्षण मंचले आज काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख आयुक्त गुरूङले सूचना मागकर्तालाई संरक्षण गर्ने कानून बनाउन आयोगले सरकारलाई सुझाव दिएको बताउनुभयो। राष्ट्रिय सूचना आयोग स्थापना भए यता 9170 सूचना मागका लागि निवेदन परेको जानकारी दिँदै प्रमुख आयुक्त गुरूङले 43 जनालाई कार्यवाही गरेको जानकारी दिनुभयो। पश्चिम तराईको कञ्चनपुरमा महाकाली नदी लगायत चुरे भएर बग्ने दर्जनौ नदी तथा खोलाहरूबाट ढुङ्गा, घिट्टी र बालुवा उत्खनन हुनका साथै चुरे क्षेत्रको जंगल समेत मासिँदै गएको छ। चुरे क्षेत्रको व्यापक दोहन हुँदा तराईमा त्यसको गम्भीर असर पर्न थालेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
चुरे संरक्षण अभियान सफल नहुँदा तराई मधेस क्षेत्र बन्जर बन्दै गएको छ। अनियन्त्रित वन विनाश र नदीजन्य पदार्थको अवैध उत्खननले पानीका अधिकांश स्रोत सुक्दै गएका छन्। यसले पर्यावरणीय चक्रमै असर पार्ने देखिन्छ। झण्डै 1.5-2 दशक यता चुरे क्षेत्रमा बढ़ेको दोहनले गर्दा बाढ़ी, पहिरो, कटान, डुबानका साथै जलवायुमा समेत नराम्रो असर परेको छ। कञ्चनपुरको लालझाडी गाउँपालिका 2 कञ्ज बस्ने स्थानीय रामकली राणा आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ।
वर्षो थोड़ी आएगो औनत बा वर्षै गुना कभी बरसत है त पकी खेती ले चलो जात है थोड़ी बहुत होत है त और कभी बरसत है नैया ऐसी आफत आ जात।
केही पालिकाहरूले मापदण्ड अनुसार प्राकृतिक स्रोतको उत्खनन गरे पनि अवैध चुरी निकासी तथा अव्यवस्थित उत्खनन रोकिएको भने छैन। यसरी मापदण्ड विपरीत राति अवैध रूपमा प्राकृतिक स्रोतको उत्खनन हुने गरेको थाहा पाएपछि बस्ती आसपासका सचेत नागरिकहरूले भने त्यसलाई रोक्ने प्रयास समेत गरेको पाइन्छ। कञ्चनपुरको शुक्ला फाँटा नगरपालिका 8 बस्ने स्थानीयद्वय जानकी देवी विष्ट र डम्बर सिंह धामी।
अहिले हामीलाई समस्या छ, नजिकै जमिन छ, तब तहु भया हाम्रो नजिकै जंगल भया कारणले हाम्रो जंगल सङ्गल सबै हाम्रो नोक्सान हुनाले काम रोक्दामा सबै तयार छौ।
हामीलाई अब देख्नमा त घटायो नि, अब बस्ती बोक्छ भोलि बस्ती नरहेपछि के फाइदा, व्यवस्थापन गरेर निकालेपछि ठिक होइन।
उपलब्ध प्राकृतिक स्रोतहरूलाई मापदण्ड अनुसार उत्खनन गर्न सकेमा स्थानीय तहहरूले समेत समेत राम्रै राजस्व संकलन गरी आन्तरिक आय स्रोत बढ़ाउन सकिने देखिन्छ। तर अवैध उत्खनन र चोरी निकासीले राजस्व छली हुने मात्रै नभई प्राकृतिक विपत्ति समेत निम्त्याउने गर्दछ। चुरे क्षेत्रका पालिकाहरूले यस्ता अवैध गतिविधिहरूलाई नियन्त्रणमा ल्याउन नसक्दा त्यसको असर तराई क्षेत्रका अन्य पालिकाहरूमा पनि परिरहेको छ। यद्यपि केही पालिकाहरूले भने मापदण्ड अनुसार प्राकृतिक स्रोतको उत्खनन र उपभोग गरिरहेका छन्। कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राणा,
जुन पालिकामा चुरे क्षेत्र पर्छ त्यो क्षेत्रमा चाहिँ अवैध रूपमा धुन गरिरहेका छन्। त्यसको असर हाम्रो लालझाडी गाउँपालिकामा परिरहेको छ। प्रदेश सरकारले हामीलाई दिएको बालुवा गिट्टी संकलनको मापदण्ड अनुसार सूचना निकालेर पालिकाले अहिले बालुवा गिट्टी संकलन गर्दैछ। जुन हामीले आर्थिक वर्षको शुरूमै त्यो नदीमा आई गरेर मात्र हामी संकलन गरेका छौँ।
कञ्चनपुरका कृष्णपुर, शुक्लाफाटा, भेदकोट र भीमदत्त नगरपालिका चुरेसँग जोडिएका स्थानीय तहहरू हुन्। त्यसको मुन्तिर रहेका पुनर्वास, बेलौरी, लालझाडी, बेलडाणी र दोधारा चाँदनीमा पनि चुरे दोहनको असर परिरहेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अविरल वर्षासँगै परेको चट्याङ लागेर आज झापामा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर कमल गाउँपालिका दुईका 46 वर्षीय राजन खड्का र गौरीगंज गाउँपालिका तीनका 42 वर्षीय विकास गिरीको मृत्यु भएको हो। दुवैजना खेतमा काम गरिरहेका बेला चट्याङ परेको थियो। अछाममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। सड़कमा लत्रिएको तारबाट करेन्ट लागेर तुर्माखात गाउँपालिका छका 15 वर्षका विमल बिकको मृत्यु भएको हो भने अर्का 14 वर्षीय झंकर बिक घाइते भएका छन्। झंकरलाई करेन्ट लागेपछि बचाउन जाने क्रममा करेन्ट लागेर विमलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपील सम्झौतामा पुगेपछि आज बेलायत जेलबाट रिहा भएका छन्। असान्ज अमेरिकाको सैन्य गोप्य दस्तावेजको खुलासा गरेको मुद्दामा जारी सुपुर्दगीबाट बस्न 5 वर्षदेखि बेलायतको हिरासतमा रहनुभएको थियो। सन् 2010 वेबसाइट विकिलिक्सको प्रमुखका रूपमा लाखौं गोप्य अमेरिकी कागजातहरू प्रकाशित गरेको आरोपमा वाशिङटनले 52 वर्षका असान्जलाई खोजिरहेको थियो। अमेरिकाले असान्जलाई इराक र अफगानिस्तानमा भएको युद्धको बारेमा सैन्य गोप्यताहरू खुलासा गरेको आरोपमा मुद्दा चलाउन खोजेको हो। उहाँले सन् 2007 इराकमा अमेरिकी हेलिकप्टरबाट गोली हानेर सर्वसाधारण मारिएको भिडियो प्रकाशन गर्नुभएको थियो। असान्ज भोलि अमेरिका पुग्ने र सम्झौतामा हस्ताक्षर गरेपछि आफ्नो देश अस्ट्रेलिया जाने बताइएको छ। अमेरिकासँग भएको सम्झौता अनुरूप लगाइएको 18 मुद्दामा नभई एउटा आरोपमा मात्र असान्जलाई दोषी ठहर गरिनेछ। यसैबीच संयुक्त राष्ट्रसंघले विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाईलाई महत्वपूर्ण कदम भनी प्रशंसा गरेको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलंकाको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि 150 मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। विश्व बैंकले परियोजनाले स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने प्राथमिक चिकित्सा सेवा संस्थाको प्रयोग बढ़ाउने र हेरचाहको गुणस्तर सुधार गर्न मदत गर्ने जनाएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजना सहित स्वदेशी उद्यम र उत्पादनलाई प्रशय दिने बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक विधेयक 2081 माथिको छलफलका क्रममा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले मुलुकमा आर्थिक क्रियाकलाप बढ़ाउने, लगानी प्रवर्धन गर्ने, राजस्वको दायरा विस्तार गर्ने तथा दिगो र व्यवस्थित कर प्रणाली लागू गर्ने सोचका साथ सरकारले आर्थिक विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री पुनले विश्वका अनुभवका आधारमा आर्थिक विधेयकको अभिन्न अंगका आधारमा भन्सार महसुल विधेयक 2081 बेग्लै प्रस्तुत गरिएको जानकारी गराउँदै कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री पुनले पुँजी लगानी नगरी ऋणको लगानी गरिनु एक प्रकारको विचलन भएकोले पुँजीको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो। उहाँले राजस्व अपचलन हुन नदिइने समेत बैठकमा प्रतिबद्धता जनाउनुभयो। अर्थमन्त्री पुनले विद्युतीय सवारी साधनको प्रयोग बढाई इन्धनको प्रयोग घटाउने नीति अनुसार कर प्रणाली लागू गरिएकोले विद्युतीय सवारी साधनलाई निरुत्साहित गरिएको भन्ने गुनासो यथार्थ नभएको स्पष्ट पार्नुभयो। उहाँले इन्धन कम प्रयोग हुँदा र विद्युतीय सवारी साधनमा न्यून कर हुँदा मुलुकले अरबौं राजस्व गुमाउनु पर्ने भएकोले करलाई केही वृद्धि गरिएको स्पष्ट पार्नुभयो। अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्ने गरी वित्त नीतिसँग सामञ्जस्यता कायम हुने र आगामी आर्थिक वर्षका लागि सरकारले लिएको 6% आर्थिक वृद्धि दरको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउनु पर्नेमा विज्ञ तथा सरोकार भएकाहरूले जोड़ दिनुभएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले मंगलबार आगामी आर्थिक वर्ष मौद्रिक नीतिका सम्बन्धमा आयोजित छलफलमा सहभागी वक्ताहरूले सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आउनुपर्ने आवश्यकता औल्याउनु भएको हो। सरकारको पुँजीगत खर्च बढ़ाउने, मुद्रास्फीतिलाई वांछित सीमाभित्र राख्ने, मौद्रिक नीति मार्फत कर्जाको माग बढ़ाउने गरी लचिलो मौद्रिक नीति ल्याउनुपर्ने तथा उत्पादनशील क्षेत्रमा लगानी बढ़ाउने मौद्रिक नीति अवलम्बन गर्नुपर्ने उहाँहरूको सुझाव थियो। छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो। ग्राहक संरक्षणका लागि नियामकीय र सुपरिवेक्षण भूमिका राष्ट्र बैंकले बढ़ाउने बताउनुभयो। कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको वित्तीय नीतिलाई समर्थन र सहयोग गर्ने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा धेरै चलाउने ठाउँ नरहेको भन्नुहुँदै प्राथमिकता प्राप्त क्षेत्रको कर्जा विस्तारमा टेवा पुग्ने गरी लचक नीतिको अपेक्षा गरिएको बताउनुभयो। नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार सामान्य अंकले वृद्धि भएको छ। यस दिन परिसूचक 5.60 अंकले बढ़ेर 2071.77 बिन्दुमा कायम भएको छ। मंगलबार 319 कम्पनीहरूका 94,35,454 कित्ता शेयरहरू 4,18,77,96,000 मूल्यमा किनबेच भएका छन्। यस दिन बैंकिङ समूह, वित्त, निर्जीवन बीमा, व्यापार र अन्य समूहका उपसूचकहरू घटेका छन् भने अरू सबै समूहका उपसूचकहरू बढ़ेका छन्। वीरगंज भन्सार कार्यालय आईसीपीले चालू आर्थिक वर्ष 2080-81 एघार महिनामा 1,41,89,84,00,00 राजस्व असुली गरेको छ। अर्थ मन्त्रालय भन्सार विभागले चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मका लागि वीरगंज भन्सार आईसीपीलाई 2,24,61,66,00,00,00 राजस्व उठाउने लक्ष्य तोकेकोमा लक्ष्य भन्दा 37% कम राजस्व असुली भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपालले 7 एसिया कप खुला अन्तर्राष्ट्रिय तिक्यान्दो प्रतियोगितामा 7 पदक जितेको छ। प्रतियोगितामा सहभागी सबै नेपाली खेलाड़ीले पदक हात पारे। भारतको गोवामा जुन 21-23 भएको प्रतियोगितामा नेपालले 5 स्वर्ण, 1 रजत र 81 पदक प्राप्त गर्यो। गियागुरीको पुरूष सिनियर 80 केजी मुनिमा रंजिता डगौरा, 68 केजी मुनिमा कुमार लावत र 58 केजी मुनिमा प्रवीणजंग खड्काले स्वर्ण पदक जिते। पुरूष सब जुनियरको 23 केजी मुनिमा संयोग खड्का तथा क्याडेट महिलाको 33 केजी मुनिमा सुसन्ध्या खड्काले स्वर्ण पदक प्राप्त गरे। यसै गरी सब जुनियर पुरूष 32 केजी मुनिमा रघुनाथ भण्डारीले रजत तथा U19 एकल पुम्सेमा आवास देवले काँस्य पदक जिते। कोशी प्रदेश लगातार 2 जित निकाल्दै सहना प्रधान स्मृति U19 राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। जितसँगै समूह एकको कोशीले 6 अंक जोड्यो। लगातार 2 हार बिहोरेको मधेश अंकविहीन छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद कवर हलमा मंगलबार कोशीले मधेश प्रदेशलाई 3-0 सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले कर्णाली प्रदेश विरूद्ध 3-0 जित निकाल्दा मधेश लुम्बिनीसँग 3-0 सेटमा पराजित भएको थियो। यसै गरी महिलातर्फ नै गण्डकी प्रदेशले सुदूरपश्चिम विरूद्ध 3-1 सेटको पुरानागम जित निकाल्यो। आईसीसी T20 विश्वकपको सेमी फाइनलमा पुग्ने 4 टोलीको टुङ्गो लागेको छ। मंगलबार बिहान सम्पन्न खेलमा सुपर 8 समूह 1 खेलमा अफगानिस्तानले बंगलादेशलाई DLS पद्धतिमा 8 रनले पराजित गरेसँगै अन्तिम 4 पुग्ने टोलीको टुङ्गो लागेको हो। समूह एकबाट भारत छ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुग्यो। सेमी फाइनलमा भारतले साबिक विजेता इङ्ल्याण्डसँग खेल्नेछ। इङ्ल्याण्ड समूह दुईको विजेता बन्यो। इङ्ल्याण्डले तीन खेलबाट चार अंक जोड्यो। दक्षिण अफ्रिका समूह दुईको विजेता बन्यो। दक्षिण अफ्रिकाले फाइनल प्रवेशका लागि अफगानिस्तानको सामना गर्नेछ। अफगानिस्तान सुपर आठको समूह एकको उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो। सेमी फाइनलका खेल बिहिबार हुनेछन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26.9 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस वर्षा 2.4 मिलीमिटर। काठमाडौँको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस वर्षा 0.1 मिलीमिटर। पोखराको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस वर्षा 29.5 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 33.9 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस वर्षा 29.4 मिलीमिटर र दिपायलको अधिकतम 37.6 डिग्री सेल्सियस, न्यूनतम 26.1 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक 2081 बहुमतले पारित। बजेट तुलनात्मक रूपमा सन्तुलित र नतिजामूलक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको 16 बैठकमा द्विपक्षीय सम्बन्ध र सहयोगका क्षेत्रका विषयमा छलफल। सर्वोच्च अदालतद्वारा कोशी सरकार गठन विरूद्ध परेको रिट खारेज। विकिलिक्सका संस्थापक जुलियन असान्ज 5 वर्षपछि बेलायतको जेलबाट रिहा। र भारतको गोवामा सम्पन्न 7 एसिया कप खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल 5 स्वर्णसहित 7 पदक जित्न सफल। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।